أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. يوم تجد كل نفس ما عملت من خير مضرا وما عملت من سوء تود لو أن بينها وبينه أمدا بعيدا ويعذركم الله نفسه والله رؤوف بالعباد. خدا تعالیٰ جی کی رحمت اور رافت کا ذکر چل رہا ہے، گزشتہ خطبے میں بھی یہی تھا، آج بھی یہی مضمون جاری رہے گا. جو آیت میں نے تلاوت کی ہے اس کا ترجمہ یہ ہے، جس دن ہر نفس جو نیکی بھی اس نے کی ہوگی اسے اپنے سامنے حاضر پائے گا، اور اس بدی کو بھی جو اس نے کی ہوگی وہ تمنا کرے گا کہ کاش اس کے اور اس بدی کے درمیان بہت دور کا فاصلہ ہوتا، اور اللہ تعالیٰ تمہیں اپنے آپ سے خبردار کرتا ہے، حالانکہ اللہ بندوں سے بہت مہربانی سے پوچھنے والا ہے. اس آیت کی تفسیر میں علامہ صابونی صفوہ فرماتے ہیں، واللہ رؤوف بالعباد کا مطلب ہے وہ اپنے بندوں سے بہت زیادہ رحمت کا سلوک کرنے والا ہے اور نیکیوں کا بدلہ بڑھا چڑھا کر دیتا ہے اور بدیوں سے درگزر فرماتا ہے، اور جو اس کی نافرمانی کرتا ہے اس کو سزا دینے میں جلدی نہیں کرتا. علامہ بیضاوی فرماتے ہیں، اس آیت میں یہ اشارہ ہے کہ اللہ تعالیٰ بندوں پر محض شفقت کرتے ہوئے اور ان کی بھلائی کو مد نظر رکھتے ہوئے انہیں روکتا ہے اور ڈراتا ہے، یا یہ کہ وہ بھیشت والے اور دردناک عذاب دینے والے جس کی وجہ سے اس کی رحمت کی امید کی جاتی ہے اس کے عذاب سے ڈرا جاتا ہے. علامہ طبری فرماتے ہیں، یہ ڈراتا اس لیے ہے کہ آپ ایسے کام سے اجتناب کرو جو تمہارے لیے اس کی ناراضگی کا موجب ہو، اور تم اس کام کا نتیجہ اس دن پاؤ گے جس دن ہر شخص جو نیکی اس نے کی ہوگی سامنے موجود پائے گا اور جو بدی اس نے کی ہوگی اسے بھی سامنے موجود پائے گا. کاش حسرت کرے گا کہ کاش اس بدی کے اس کے درمیان لمبا فاصلہ ہوتا، وہ تم سے ناراض ہوگا اور تمہیں اس کا دردناک عذاب پہنچے گا جس کا سامنا کرنے کی تم میں طاقت نہیں ہوگی. پھر اللہ تعالیٰ فرماتا ہے، واللہ رؤوف بالعباد، تو اپنے بندوں پر بہت شفقت فرمانے والا ہے، اور اس کا انہیں اپنے آپ سے ڈرانا اور عذاب سے خوف دلانا، ان گناہوں سے باز آنے کی تسکین کرنا جن سے اس نے روکا ہے، یہ سب اس کی وراثت کے نتیجے میں ہے. جتنے زیادہ سڑکوں پر نشان ہوں خطرے کے اتنے ہی رحمت ہوتی ہے. گول دائرے کے اوپر شکلوں سڑکوں کے اوپر یاد ہے کہ اتنا چکر اس طرح مڑے گا اور اس طرح مڑے گا، لوگ احتیاط پہلے کر دیتے ہیں. قرآن کریم میں بھی بہت احتیاطیں بتائی ہوئی ہیں اور جگہ جگہ ہر خطرے کی نشاندہی فرمائی ہے. علامہ راضی فرماتے ہیں، وَيُحَذِّرُكُمُ اللَّهُ نَفْسَهُ، وعید کے لیے فرمایا ہے، تو اس کے بعد اللہ رؤوف بالعباد فرمایا جو ایک وعدہ ہے. وعید وہ ہے جس سے خوف دلایا جائے کسی چیز سے، وعدہ وہ ہے جو مثبت ہے. فرمایا ایک طرف تمہیں ڈرایا بھی ہے اور دوسری طرف رحمت اور شفقت کا وعدہ بھی فرما دیا ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ اللہ تعالیٰ نے مخلوق پیدا کرنے سے قبل ہی اپنے اوپر یہ فرض کر دیا تھا کہ میری رحمت میرے غضب پر سب پر ٹھہر گئی. حضرت ابو ہریرہ سے مرضی ہے کہ آن حضرت صلی اللہ علیہ وسلم نے فرمایا, اللہ کی 100 رحمتیں ہیں, ان میں سے ایک رحمت اس نے تمام مخلوقات کے درمیان تقسیم کی ہے. اس کے ذریعے سے مائیں اپنے بچوں پر رحم کرتے ہیں, جانور اپنے بچوں پر رحم کرتے ہیں, اور تم سب ایک دوسرے پر رحم جو کرتے ہو وہ اللہ تعالیٰ کی رحمت کے ایک حصے کے نتیجے میں ہے. باقی رحمتیں اس نے بچا رکھی ہیں قیامت کے لیے تاکہ اس دن امت پر رحم کیا جائے. اس لیے آنر صلی اللہ علیہ وسلم کا بہت احسان ہے. حضرت ابو ہریرہ ہے بیان کرتے ہیں رضی اللہ تعالیٰ عنہ کہ حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ رسول اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے. حضور صلی اللہ علیہ وسلم نے فرمایا, کوئی ایسی قوم نہیں کہ جب وہ خدا کا ذکر کرتے ہیں فرشتے, کوئی ایسی قوم نہیں کہ جب وہ خدا کا ذکر کرتے ہیں تو فرشتے ان کا گھیرا بنا لیتے ہیں اور اس کی رحمت ان کو ڈھانپ لیتی ہے, ان پر سکینت نازل فرماتی ہے. اللہ تعالیٰ اپنے مقربین میں ان کا ذکر فرماتا ہے. دوسری ایک اور روایت میں ذکر ہے کہ ایسے لوگ جو اللہ تعالیٰ کا ذکر کرنے میں مشغول تھے, ان کے پاس ایک رستہ چلتا مسافر سستانے کے لیے بیٹھ گیا, تو اللہ تعالیٰ نے اس کو بھی ان کے ساتھ شامل فرما لیا. یہ فرما کر کہ لا یشقا جلیسون, کہ ایسے نیک لوگ ہیں کہ ان کا ساتھی بھی بدبخت اور بد نصیب نہیں ہوگا. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم فرمایا, تمام اعمال میں میانہ روی اختیار کرو اور افراد تفریح سے نہ کام نہ لو. یقیناً یاد رکھو کسی کو اس کے عمل جنت میں داخل نہیں کریں گے. صحابہ نے عرض کی, یا رسول اللہ, کیا آپ کے اعمال بھی آپ کو جنت میں داخل نہیں کریں گے؟ ہاں حضور, کی ان کی ساری دیکھیں. حضرت میں نہیں, میں اللہ تعالیٰ کا رحم اور فضل ہوگا جس کے نتیجے میں جنت میں داخل کیا جاتا ہوں. حضرت حذیفہ بن یمان بیان کرتے ہیں کہ آن حضرت صلی اللہ علیہ وسلم رکوع میں سبحان ربی العظیم پڑھا کرتے تھے جس طرح ہم پڑھتے ہیں, اور سجدے میں سبحان ربی العلیٰ پڑھا کرتے تھے, یہ بھی ہم حضور کی سنت میں کرتے ہیں. جب کسی رحمت کی آیت پر پہنچا کرتے تھے تو توقف فرماتے تھے اور اللہ تعالیٰ سے رحمت طلب کرتے تھے. جب کسی غضب والی آیت پر پہنچا کرتے تھے تو پھر بھی توقف فرماتے تھے اور اللہ تعالیٰ کے غضب سے بچنے کی دعا فرمایا کرتے تھے. ایک شخص کے متعلق حضرت صلی اللہ علیہ وسلم نے روایت فرمائی ہے کہ ایک شخص تھا بہت زیادہ گناہگار, اتنے کہ اس سے زیادہ گناہ سوچے بھی نہیں جا سکتے. اس نے اپنے بیٹوں کو نصیحت کی کہ جب میں مر جاؤں تو میری خاک اڑا دینا, مجھے جلا کے تیز ہواؤں میں سمندر کے سپرد کر دینا یا دریا کے سپرد کر دینا, یہاں تک کہ کچھ بھی باقی نہ رہے. اور انہوں نے ایسا ہی کیا. جب وہ مر گیا تو اللہ تعالیٰ نے اس سے پوچھا, بتا تجھے کس چیز نے یہ کرنے پر مجبور کر دیا تھا؟ اس نے عرض کیا, یا رسول اللہ, صرف تیرا خوف تھا. آپ نے فرمایا کہ جو میرا خوف رکھتا ہے اس کو میں جہنم میں نہیں ڈالوں. مومنوں کے لیے تو رحمت ہے ہی, اس کی ایک مثال یہ ہے, حضور صلی اللہ علیہ وسلم نے ایک دفعہ یہ عرض کی خدا کے حضور کہ بعض دفعہ میں مومنوں سے नाराज हो जाता हूँ, कोई तकलीफ पहुँचे उनकी तरफ से तो मैं गुस्से में उनको दुआ भी दे देता हूँ। और ये चीज़ जो है बुरा भला कहना, अलान डालना, ये हरगिज़ उनके लिए अज़ाब का मुजब बने और उनके लिए रहमत का बच हो, क़यामत के दिन उनके देश का जरिए बन जाए। हज़ूर सल्लल्लाहु अलैहि वसल्लम मोमिनों की बहुत परदरदारी फरमाया करते थे। आयशा सदीक़ा रज़ियल्लाहु अन्हा की रवायत है कि शिकायत किसी की शख्स के मुताबिक पहुँचे तो कभी भी नाम लेकर नहीं फरमाते थे कि फलां शख्स ने ऐसी हरकत की और ऐसी हरकत की, बल्कि हमेशा ये कहा करते थे ये हरकतें बुरी बात हैं, जिसमें भी पाई जाएँ यादें वो उनको रोक लें क्योंकि यह नामुनासिब है। बस लोगों के सामने किसी और को बदनाम करने के लिए उसकी बुराई नाम लेकर बयान नहीं फरमाया करते थे। हजरत अकबा बिन आमिर रज़ियल्लाहु ताला अन्हु के मौला, जिसका नाम अबू कसीर था, मौला कहते हैं आज़ाद करदा गुलाम को, उनका नाम अबू कसीर था, बयान करते हैं कि मैं अपने आका अकबा के पास गया और उन्हें बताया कि हमारे पड़ोसी शराब पी रहे हैं। अकबा ने फरमाया जाने दो। फिर मैं उनके पास दोबारा गया और कहा कि मैं पुलिस को ना बुला लाऊं। अकबा ने फरमाया तेरा बुरा हो कि कहा जो हमने कि जाने दो, क्योंकि मैंने हज़रत सल्लल्लाहु अलैहि वसल्लम को यह फरमाते हुए सुना जिसने किसी की कमजोरी देखी और पर्दापोशी से काम लिया तो ये ऐसा ही है जैसे किसी जिंदा दरगो लड़की को निकाला और उस जिंदगी बख्शी। हज़रत अनस रज़ियल्लाहु ताला अन्हु बयान करते हैं कि मैं एक दफ़ा हज़ूर सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में बैठा हुआ था, हज़ूर एक ऐसी चादर ज़ेब तन किए हुए थे जिसका हाशिया सख्त खुल रहा था। इतने में एक बद्दू उस मजलिस में आया, सीधा हज़ूर सल्लल्लाहु अलैहि वसल्लम से बड़ा और चादर को इतनी ज़ोर से खींचा कि रसूल सल्लल्लाहु अलैहि वसल्लम की गर्दन पर उसका जख्म का निशान पड़ गया। हज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बुरा हो, तुमने ये क्या हरकत की है? फिर फरमाया क्या तुम्हें इसका बदला ना दिया जाए? उन्होंने कहा बदला तो आपने क्या देना है, आप एहसान करें मुझ पर और मेरे दो ऊँटों पर कुछ लगवा दें। हज़ूर सल्लल्लाहु अलैहि वसल्लम मुस्कराए और फरमाया ठीक है, मैं इसका बदला, इस दुश्मनी का बदला एहसान से देता हूँ। और सहाबा को अर्ज़ किया, फरमाया सहाबा से कि एक ऊँट पे एक तरफ जौ डाल दो और एक तरफ खजूरें, तो इस तरह उस पर उस दुश्मन का जो उसने ज़ालिमाना सलूक किया था उसका भी एहसान से बदला लिया। बद्दू ने यह भी कहा था हाँ सर फरमाया था ये बदला मिलना चाहिए। बद्दू ने जवाब में यह कहा था कि बदला किस बात का, आप भी खुदा के हैं और ये माल जो है ये भी अल्लाह ताला का है, तो मुझे ये माल दे दें, यही मेरा बदला है। तो जोर सर ने फरमाया मुस्करा के कि ठीक है फिर ये माल दे देते हैं। हज़रत सल्लल्लाहु अलैहि वसल्लम चेहरे को दागदार करने को बहुत नापसंद फरमाते थे, यहाँ तक कि अगर किसी के चेहरे पर इस तरह से बैग मारी जाए, बच्चा हो या कोई हो, जिससे उसका निशान पड़ जाए तो आप बहुत नापसंद फरमाते थे। सिर्फ इंसानों के लिए नहीं बल्कि जानवरों के लिए भी, जब ऐसे जानवर को देखते थे जिसके चेहरे को दागा गया हो तो हुज़ूर सख्त कराहत का इजहार फरमाते थे और ऐसे शख्स को नापसंद फरमाते थे। एक गदा हजरत सल्लल्लाहु के पास से गुजरा जिसके चेहरे को दागा गया था, उस गले पर भी हजरत सल्लल्लाहु ने रहम फरमाया और फरमाया देखो जानवरों के चेहरे को दागा ना करो। यहाँ तक फरमाया अल्लाह ताला लानत करे उस पर जिसने इस जानवर के चेहरे को दागा है। चंद और मिसालें तन थोड़ी सी मैं अर्ज करता हूँ। हजरत सहल बिन सहल रज़ी अल्लाह अन्हु बयान करते हैं कि हज़ूर सल्लल्लाहु अलैहि वसल्लम एक ऊँट के पास से गुजरे जिसका पेट भूख की वजह से कमर के साथ लग चुका था। उसे देखकर आपने फरमाया इन बेजुबान जानवरों से मुतल्लिक खुदा से डरो, उन पर सवारी भी उस वक्त करो जब यह सेहतमंद हो और उनका गोश्त भी तब खाओ जब यह सेहतमंद हो। बुखारी के बाब जबाहे में ये आता है कि हजरत हिशाम बिन ज़ैद रज़ी अल्लाह अन्हु रिवायत करते हैं कि मैं अनस के साथ था, हगम बिन अय्यूब के पास गया, मैंने देखा कि कुछ नौजवानों ने एक मुर्गी बांधी हुई है और उस पर तीर चला रहे हैं, तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने सख्त नापसंद फरमाया, मैं जानवर को आज़ाद छोड़ो उस पर तीर चलाया करो, जानवर को बांध कर उस पर तीर चलाना जायज़ नहीं। एक दफ़ा साबित बयान करते हैं कि हम हज़ूर सल्लल्लाहु अलैहि वसल्लम के साथ सफर पर थे, एक परिंदे ने अंडा दिया हुआ था घोंसले में, हम में से किसी ने वो अंडा निकाल लिया, वो परिंदा रोता रहा रोता रहा जैसे वो हज़ूर के पास शिकायत कर रहा है। सूर ने फरमाया किसने इसको दुख दिए, फौरन इसका अंडा वापस करो, क्योंकि साहबा ने उसी वक्त वो अंडा वापस किया और फिर उस परिंदे को चढ़ाया। इसी तरह एक चिड़िया के नजर भी आता है कि एक चिड़िया देखी थी आपने जिसके दो बच्चे भी थे, कहते हैं हमने उसके बच्चे उठा लिए, चिड़िया हमारे करीब आकर उड़ने लगी, दूर ने देखा तो फरमाया इस चिड़िया को इसके बच्चों की वजह से किसने तकलीफ पहुंचाई है, फौरन वह जवाब से रखो। इसी तरह आयशा सदीका रज़ी अल्लाह तआला अन्हा की एक रवायत है कि एक दफा हमने एक ऐसे ऊँट पर सवार हुई जो अड़ियल था और मुझे तंग कर रहा था, तो बाजफा हम भी ऐसा किया करते थे, घोड़े अड़ियल हों वो खेतों में दौड़ाते थे थोड़ी देर तक ताकि वो ठीक हो जाते थे, तो आपने फिर मैंने इधर उधर उसको दौड़ाना शुरू कर दिया। हाँ हज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ऐसा नरमी अख्तियार करो। हज़ूर सल्लल्लाहु अलैहि वसल्लम ज़िबा के दौरान भी जानवरों पर रहम फरमाते थे तेज छुरी से ज़िबा किया करो, अगर तेज छुरी से ज़िबा किया जाए तो शारा कट जाती है और खून जमा में जाना बंद हो जाता है, इसकी वजह से दर्द का एहसास खत्म हो जाता है, तो तेज छुरी से ज़िबा करना जुल्म नहीं बल्कि रहम है। तो रसूल सल्लल्लाहु अलैहि वसल्लम ने यही तरीका अख्तियार फरमाया कि सहाबा को कहते बहुत तेज छुरी कर लिया करो पहले से और फिर उससे जानवर ज़िबा किया करो। इसी तरह हज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने इस बात से मना फरमाया कि जानवर के देखते में उसके सामने छुरियाँ तेज करो, इससे जानवर को तकलीफ होती है, पहले तेज करके रखो और जानवर को पता ना हो कि मेरे से क्या होने वाला है। हज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने चौपायों को आपस में लड़ाने से मना फरमाया कि आज का जो रिवाज है कि रीछ और कुत्ते की लड़ाई होती है और बाद दो कुत्तों की आपस में लड़ाई हो जाती है, کو حضور اکرم صلی اللہ علیہ وسلم نے لفظ چوپایا استعمال فرمایا, جس سے مراد غالباً دابہ ہے, یعنی زمین پر چلنے پھرنے والا جانور, تو خواہ اس کے دو پاؤں ہوں جیسے بٹیروں کو اڑایا جاتا ہے یا مرغوں کو اڑایا جاتا ہے, تو یہ ساری باتیں حضور نے منع فرمائی صلی اللہ علیہ وسلم. حضرت ابو ہریرہ رضی اللہ عنہ کی روایت ہے کہ ایک عورت کو ایک بلی کی وجہ سے عذاب دیا گیا, اس لیے کہ اس نے بلی کو بند کر دیا تھا اور کھانا پلانا بھول گئی, کچھ اس کے پاس نہیں تھا. اس بند حالت میں اس بیچاری نے جان دی. حضور صلی اللہ علیہ وسلم نے جب سنا تو اس کی بہت تکلیف محسوس فرمائی اور فرمایا کہ اس عورت کو جو عذاب دیا جائے گا اس بلی کی بنا پر دیا جائے گا. حضور صلی اللہ علیہ وسلم رستوں کا بھی حق بہت ادا فرمایا کرتے تھے, ہر قسم کے حقوق آپ نے ادا فرمایا ہے. ایک شخص کو فرمایا بخشا گیا اس لیے اس نے رستے سے کانٹے دار شاخ اکٹھا لی تھی, ورنہ کسی کا پاؤں اس پر پڑ سکتا اندھیرے میں اس کو تکلیف ہوتی. حضور صلی اللہ علیہ وسلم نے فرمایا ایک بدکار عورت کو بخش دیا گیا, وہ ایک کتے کے پاس سے گزری جو کنویں کے کنارے پر ہانپ رہا تھا, قریب تھا کہ پیاس اسے مار دیتی. اس عورت نے اپنا موزہ اتارا اور اپنی اوڑھنی سے باندھا اور اسے پانی اس سے پانی کھینچا اور کتے کو سیراب کیا. ایک دوسری روایت میں آتا ہے وہ مرد تھا, وہ شخص عورت نہیں تھی, اگر مرد تھا یا عورت تھی, دونوں صورتوں میں کتے پر رحم کرنے سے اس کے ہانپنے کی وجہ سے جو تکلیف کی کسی نے اپنی اوڑھنی وغیرہ نیچے پھینک کر پانی نکالا اس کو پلایا, اس کے نتیجے میں اس کو بخش دیا گیا. یہ دوسری روایت اس طرح ہے, حضرت ابو ہریرہ سے مروی ہے کہ ایک کنویں میں اترا بہت, اس کو پیاس لگی ہوئی تھی, اترا اور نیچے جا کر پانی پیا بہت, باہر نکلا تو کتا بیٹھا پاس ہانپ رہا تھا اور گیلی مٹی چاٹ رہا تھا. اس کو خیال آیا کہ یہ بھی تو آخر جانور ہے, اس کو بھی تو پیاس نے تنگ کیا ہوا ہے. اس نے خود دوبارہ پانی اترا نیچے اور پوری طرح اپنے موزے میں وہ پانی بھر دیا اور پھر پڑھایا. جتنی دفعہ اس کا کتا سیراب نہیں ہو گیا, وہ کتا سیراب نہیں ہو گیا, وہ ایسا ہی کرتا رہا. حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی جانوروں پر رحم کے واقعات میں نے غور کیا ہے, زیادہ تر ایسے ہی ہیں کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم کا حوالہ دے کر آپ نے واقعات بیان فرمائے ہیں اور اس حوالے سے صحابہ کو نصیحت کی. اس نے بلی والا واقعہ یا دوسرے واقعات بیان کیے تو حضور کے اپنے واقعات اتنے زیادہ مجھے یاد رہیں, سوائے اس کے کہ ایک دفعہ ایک بچہ آپ کا چڑیا کو بند کر کے کمرے میں, تو اس کو چکا کے پکڑ رہا تھا, تو حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے منع فرمایا کہ دیکھو یہ ظلم نہیں کیا کرتے, اس کو آزاد چھوڑو, آزاد ہو کے چڑیا کا شکار کرو. اسی طرح حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا ایک بچہ ایک دفعہ ایک طوطا مار کے لایا, حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے اسے بہت ناپسند فرمایا, ہمارا دیکھو حرام تو نہیں ہے مگر ہر چیز خدا نے کھانے کے لیے پیدا نہیں کی, تو تھے دیکھو کیسے خوش رنگ ہوتے ہیں, ان کو دیکھ کر انسان لطف اٹھاتا ہے. تو بعض چیزیں खाने के लिए नहीं बल्कि उसकी खूबसूरती की वजह से लुत्फ उठाने के लिए पैदा की गई हैं। इसलिए ऐसे जानवरों को शिकार नहीं करना चाहिए। ये चंद वाक्यात जो उन्होंने बयान किए हैं, इनके अलावा भी होंगे वो बहुत से वाक्यात, लेकिन मेरे इल्म में ज़्यादा नहीं आ सके। हज़रत मसीह मौऊद अलैहिस्सलाम यकीनन जानवरों पर बहुत रहम करने वाले थे, इसलिए मुझे वाक्यात याद हों या ना हों, ये अमर वाक्या है कि हज़रत मसीह मौऊद अलैहिस्सलाम जानवरों पर बहुत रहम फरमाने वाले थे। अब इस मुख्तसर किताब के बाद मैं जो पाता उनको गैर शकी साहब को किताब लंबा करना, उन्होंने शायद मुझ पर रहम किया और किताब को छोटा कर दिया। मैं तो चला था कि 2 बजे तक ये उसके करीब करीब ये किताब लंबा हो जाए, और बहुत सी रिवायतें काट दी गई हैं इसमें से। अब मैं कादियान के खुशगवार जलसे के मतलब बयान करना चाहता हूँ। हमारा कादियान का जलसा आज 3rd रोज़ में दाखिल हो चुका है और आज ये आखिरी दिन है। माशाअल्लाह हिंदुस्तान के कारकुनों ने बहुत उम्दगी से इसका इंतज़ाम संभाला है। पहले मौसम ख़राब था और डर था बारिश की वजह से कि मेहमानों को तकलीफ़ ना पहुँचे, लेकिन खुदा ने मौसम को साफ कर दिया और अब बकसरत लोग आराम से जलसा सुन रहे हैं। यहाँ तक के एक अंदाजे के मुताबिक हाजिरी 40,000 रही है और ये सारा काम मुकामी लोगों ने किया है ज़्यादा के फजल के साथ, और बैरूनी मदद उनको नहीं पहुँची। अंदाज़ा है कि ये तादाद बढ़कर ये आखिरी दिन आज 55,000 से 60,000 तक पहुँच जाएगी। ये अंदाज़ा इसलिए है कि करीब की जमातों को हदायत की गई थी कि जगह की तंगी है, ठहरने की तंगी है, इसलिए आप ऐसे वक्त में आएँ कि एक ही दिन में वापस अपने वतन को जा सकें। चुनाचे बड़ी तादाद में लोग आज पहुँच गए होंगे, जो सुबह आएंगे खाना वाना खाएंगे और फिर शाम को चले जाएंगे। तो अल्लाह ताला के फ़ज़ल से ये बहुत बड़ा जलसा हुआ है। 11 एकड़ अराजी में खेमा जात नसब किया के ये जलसा मुनक़िद किया गया और जगह सारी पुर हो गई। कल्याण के चारों लंगर खाने पूरे जोर शोर से खाना पका रहे थे। हिमाचल हरियाणा से बड़ी कसरत से सरपंच और प्रमुख शिरकत कर रहे हैं। इनके अलावा कई सरकर्दा सियासी मजहबी और समाजी शख्सियात भी शामिल हो रही हैं। 5 सूबों के चीफ मिनिस्टर्स और 3 सूबों के गवर्नरों ने अपने पैगाम भिजवाए हैं। इस जलसे की खास बात यह है कि इस जलसे में हज़रत अम्मा जान रज़ी अल्लाह ताला अन्हा के खानदान के भी कुछ लोग पहली मरतबा तशरीफ लाए हैं। ये हज़रत मसीह मौऊद अलैहिस्सलाम की खबर और हज़रत अली नासिर नवाब साहब की खबर जो आगे हाजिर हुए तो फर्क जज्बात से अपने ऊपर काबू नहीं पा अब न पा सके और धड़े मार मार कर रोने चले। कल इंशाअल्लाह ये जलसा अपने तमाम मुकद्दस रवायात के साथ इस्तेमाल पजीर होगा। हर बार आज होगा, कल वाकई कल होगा। अच्छा, कल इंशाअल्लाह ये जलसा अपने तमाम मुकद्दस रवायात के साथ इस्तेमाल पजीर होगा, जिसमें शामिल होने वाले तमाम अहबाब व ख्वातीन को अपनी दुआओं में याद रखें। अल्लाह ताला सफ़ और हज़र में हाफिज़ और नासिर हो और हज़रत हज़रत मसीह मौऊद अलैहिस्सलाम की दुआओं का फैज़ सब शुरुआत जलसा को पहुँचता रहे। पहले मैं दरमियान में बैठ कर फिर उठ कर आखिरी दुआ किया करता था। बैर शरीफ साहब ने मुझे बताया कि हमेशा बैठने की जरूरत नहीं, کچھ عرصہ توقف کر لیں, پھر اس کے بعد یہ آخری دعا کر لیں, پڑھ لیا کریں. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا, من يهده الله فلا مضل له ومن يضلل فلا هادي له, ونشهد أن لا إله إلا الله ونشهد أن محمدا عبده ورسوله. عباد الله رحمكم الله, إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون, اذكروا الله يذكركم فادعوه يستجب لكم, ولذكر الله أكبر.